أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم فلما أحس عيسى منهم الكفر قال من أنصاري إلى الله قال الحواريون نحن أنصار الله آمنا بالله واشهد بأننا مسلمون صلوات بھیجیے محمد علی محمد پر اعزائے محترم آج اس سلسلے مجالس کے الحمدللہ آخری مجلس تک وہاں پہنچے آپ سے درخواست کروں گا اپنے تمام مرحومین کے لیے بانیان مجلس کے مرحومین کے لیے جن کا کوئی پڑھنے والا نہیں ان کے لیے شامل کر کے اور تمام شہداء ملت کو شامل کر کے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا بسم اللہ الرحمن الرحیم الحمد للہ صلوات عنایت فرما دیجیے محمد آل محمد پر اس سے بہتر انداز مل کر بلند آواز سے ایک صلوات بھیج دیجیے گا محمد یا اللہ صلی علی محمد آل محمد عجل فرج اعزائے محترم بہرحال جہاں تک ہو سکا ہم نے ان اسماء گرامی کو انصار حسین میں سے آپ کے سامنے پیش کرنے کی کوشش کی جن کا عام طور پہ ذکر نہیں کیا جاتا لیکن ساتھ ہی ساتھ معروف شخصیات کچھ معروف شخصیات کا بھی اس لیے ذکر کرتے رہے تاکہ آپ ہمارے ساتھ ذہنی طور پہ ساتھ ساتھ رہیں تو آج بھی ہم ظاہر ہے کہ ایک ایسی ہستی کا ذکر کریں گے لیکن اس سے پہلے چند نام غیر معروف نام غیر معروف سے نام مراد یہ کہ ان کے زیارت ناحیہ میں ان کا ذکر ہے وہ سب نام مصدق ہیں موجود ہیں لیکن ان کا ذکر عام طور پہ نہیں کیا جاتا تو الحمدللہ کوشش کی ہے میں نے میرا خیال ہے کہ 60 سے 65 نام میں آپ تک پہنچا چکا ہوں کچھ اور آج پہنچا دوں گا ہاں 72 کا آپ کو بار بار بتا رہا ہوں کہ 72 وہ ہیں جو کربلا میں شہید ہوئے میں اس سے پہلے والوں کا بھی ذکر کر رہا ہوں اس کے بعد والے شہدا کا بھی ذکر کر رہا ہوں تعداد بڑھ جائے تو پریشان نہ ہو کیونکہ پہلے ہی بتا چکا ہوں بلکہ اس سے بھی زیادہ آج جو ختم ہوگی اس سے بھی اور بھی ابھی نام بہت باقی ہیں لیکن دعا کیجئے میری کوشش یہ ہے کہ جو میں کتاب لکھ رہا ہوں نا اس پہ تو اس میں وہ سارے نام آ جائیں جو رہ گئے انصار حسینی کے بنی ہاشم کا اس میں اس لیے ذکر نہیں کیا بنی ہاشم کا ہر جگہ ذکر ہے نا صرف انصار حسینی پہ لکھ رہا ہوں دعا کیجئے پروردگار توفیق دے کے کمپلیٹ کر لوں اس کو تو آپ انشاءاللہ دعا کریں گے تو جو نام رہ گئے نا وہ آپ کی تشنگی وہاں دور ہو جائے گی کہ ایک ایسی کتاب آپ کے ہاتھ میں آ جائے گی جس میں تمام انصار حسینی کا تذکرہ ہو جائے گا اردو میں کتاب ہوگی اور کوئی زبان تو مجھے اتنی آتی بھی نہیں عبور بھی نہیں مجھے تو بچوں کے کام آ جائے گی بشرطے کہ ان کی بھی اردو اچھی ہو صلوات بھیجیے محمد آل محمد پر خیر تو مقصد یہی تھا کہ ان انصار کا تذکرہ آپ کے سامنے لیکن ایک بات جو بہت ضروری ہے ابھی آخری مجلس ہے نا انشاءاللہ تو اس کو ہمیں خلاصہ بھی کرنا ہے سمیٹنا بھی ہے بیان کو ایک بات اور کیا وجہ ہے کہ ہمارا معیار جو ہے مجالس کا معذرت کے ساتھ دیکھیے سچائی سننے میں نا سچ سننے میں کوئی حرج نہیں تھوڑا سا کڑوا ہی تو ہوتا ہے اور کیا ہوتا ہے کیا بات ہے کہ ہمارا ذوق سماعت اتنا گر کیوں گیا کیا وجہ ہو گئی کہ اگر ذرا سی کوئی مشکل بات کی جائے سنجیدہ بات کی جائے خشک ہو جائے تو انہیں کہتے ہیں مزہ نہیں آیا مجھے چلو مزے کے لیے تھوڑی ہوتا ہے بھائی یہ فرض ہوتا ہے مزے کے لیے کیا مطلب مزہ کیا ہوتا ہے نا یہ آج کل کیا ہو گیا یہ ہو گیا کہ ذرا سی مشکل بات کر دیا سر کے اوپر سے گزر جاتی ہے نہیں معلوم لوگوں کو بچوں دیکھیے اس کی بنیادی وجہ کیا ہوئی ہے معذرت کے ساتھ کہ تعلیم کا جو معیار ہونا چاہیے تھا وہ معیار نہیں رہا یہ تعلیم نہیں سمجھے گا آپ او لیول اے لیول فلاں 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 ٹیکن ہاؤس بیگن ہاؤس بیگن ہاؤس یہ ہاؤس وہ ہاؤس وہ ہاؤس یہ سب یہ ٹھیک ہے آپ کی دنیاوی تعلیم کے لیے اچھا ہے ضروری ہے لازم ہے واجب ہے یہ علم حاصل کرنا ہے اس میں بھی ظاہر ہے کہ ہم ہی لوگوں کو سب سے آگے ہونا چاہیے اگر لوگ پوزیشن لیں تو معلوم ہو کہ اس میں 80% ہمارا ہے اب الٹا ہو گیا پہلے بھی آبادی کا تناسب یہی تھا लेकिन जो पोजीशन होल्डर्स आते थे ना मैट्रिक के हो इंटर के और किसी के यूनिवर्सिटी के, उसमें 80% नाम हमारे होते थे। क्यों? कि तालीम पर तवज्जो थी सबकी, तवज्जो थी। अभी मुश्किल ये होगी कि हर बच्चे को बता दिया था कि भाई तू जन्नत में जाने के लिए किस्सा खत्म हो गया, उसकी पहाड़ी वाली पढ़ाई वढ़ाई की कहानी खत्म हो गई। मैं ऐसे बहुत से लोगों को जानता हूँ और आप भी जानते होंगे कि जो सिर्फ इस वजह से कुछ आबादियों से अपने बच्चों को लेकर चले गए, कहना भाई इनका मुस्तकबिल तबाह हो रहा है, पढ़ाई के रहना, लिखाई के रहना, पढ़ना लिखना कुछ भी नहीं रहा इनका, खत्म हो गया। तो क्या मतलब वो मोमिन नहीं है क्या बेचारे? मोमिन के बच्चों को पढ़ना नहीं चाहिए? क्या होना चाहिए, क्या होना चाहिए मोमिन के बच्चों को? खुदा के बंदो, इल्म के मैदान में मैं कब कह रहा हूँ कि पूरी कौम मौलवी बन जाए, मैं कब कह रहा हूँ पूरी कौम आलिम बन जाए, मैं कब कह रहा हूँ कि पूरी कौम जो है वो जो है ना खतीब बन जाए? नहीं भाई, ये जितने उलूम हैं खुदा के बंदो, जब अपने बच्चों को पढ़ाओगे उसी स्टैंडर्ड पर पढ़ाओगे जैसे पढ़ाई होती थी, जब ही तो फिर इदारों में आपके लोग आएंगे ना। पहले क्या होता था, जो नाम उठाओ हमारा नाम, जहाँ पे नाम उठाओ हमारा नाम, अब नहीं है ना भाई। कितना रोकेंगे, इतना कितना पाबंदी, वो कौन सी पाबंदी? जब एक पानी अपना रास्ता बनाना जानता है, याद रखिए सैलाब क्यों बड़ी बड़ी चीजों को बहा के ले जाता है? अभी देखा नहीं 50-50 मंजिला बिल्डिंगें ले गए ना पानी बहा के? वो भाई आप एक वो आबे रवा हो, इस आबे रवा के रास्ते को कोई रोक ही नहीं सकता। इतना इल्म के मैदान में आगे बढ़ जाओगे, इतना बढ़ जाओगे कि दुनिया चल ही नहीं सकती, मुल्क चल ही नहीं सकता आपके बगैर, पढ़े लिखे लोगों के बगैर मुल्क नहीं चलते, नहीं चलता। कहां तक नहीं मिलेगी नौकरी भाई? पानी, मैंने कहा ना पानी अपना रास्ता खुद बना लेता है, जानता है एक पढ़ा लिखा आदमी तो मुझे क्या करना, नहीं मिले नौकरी में दूसरा काम करो दूसरी फील्ड में, और 50 आदमियों की नौकरी का बाइस बन जाता है पढ़ा लिखा आदमी अगर सही थे। नतीजा क्या हुआ कि तालीमी मेयार कम होने से हमारी मदालिस का मेयार भी समाज का नीचे आ गया, और रही सही कसर माशाल्लाह कुछ आने वालों ने पूरी कर दी। उनका ही माशाल्लाह स्टाइल ऐसा होता है कि बच्चों को क्या तमीज़ सिखाएंगे, उन्हें खुद ही तमीज़ नहीं बात करने की कि मेंबर से बात कैसे की जाती है, उन्हें खुद ही तहजीब नहीं है, उन्हें खुद ही गुफ्तगू के आदाब नहीं आते, वो बच्चों को क्या सिखाएंगे आपके, क्या करेंगे बच्चों के साथ सलूक आपके, क्या हासिल करेंगे आप? पहले यहीं से तो सिखाया जाता था, बच्चों को ले लेकर आते थे बड़े। और फिर एक और खराबी क्या आ गई, मुझे बुजुर्गों से शिकायत होती है हमेशा, भाई हम जब छोटे थे हमें बुजुर्ग हमेशा टोकते थे, हर बात पर टोकते थे, तलफ़ुस पे टोकते थे, गुफ्तगू पे टोकते थे, आदाब पे, तुमने इसको सलाम क्यों नहीं किया, मोहल्ले के बड़े बुजुर्ग थे तुमने क्यों नहीं सलाम किया? भाई अब्बा की और उनकी चपकलिश है, हम इसलिए सलाम नहीं करेंगे अब्बा की तो सलाम नहीं, अब्बा हमें उल्टा डांट रहे हैं इस बात पे कि हमारी है ना आपस में चपकलिश, तुम कौन हो, तुम्हारा क्या मसला है, तुमने क्यों सलाम नहीं किया फला साहब को? तो क्या होता था, एहतराम का रिश्ता, बच्चों को सिखाया जाता था, टोका जाता था, तालीम दी जाती थी। हम अपने अब्बा अम्मा से नहीं मोहल्ले के बुजुर्ग से भी डरते थे कि अगर इसने डांट दिया तो हमें उल्टा खौफ ही होता था कहीं अब्बा तक शिकायत ना पहुंच जाए, अब्बा उल्टा हमें दो थप्पड़ और मारेंगे कि तुमने ऐसा काम क्यों किया कि मोहल्ले के बुजुर्ग ने टोका। अब कहाँ है ऐसा माहौल मुझे बताइए, अब कोई किसी के बच्चे को टोके? मैं खुद जानता हूँ, मैं शाहिद हूँ इन वाकयात का कि अगर किसी बच्चे को गलत काम पे पकड़ लिया गया, टोक दिया गया, तो उनके अब्बा आगे तुम कौन होते हो, हमारा बच्चा कर रहा है ना, हम जाने आप कौन होते हैं? तो ये जब कमाई दूसरे तरीके की होती है ना तो औलाद भी इसी तरीके की होती है, समझ गए आप? और फिर वो क्या क्या कारनामे करते फिरते हैं, छोटे छोटे से बच्चे 12-12 साल के 10-10 साल के, वो गाड़ियाँ उनको दे दी, वो क्या करेंगे, मरे मर एक्सीडेंट करते हैं, फिर रोते हैं कि जहाँ पलाने मार रहे फलाने मार, नहीं नहीं है, अपने गिरबान में तो झांकू ना करके आ रहे हो अपने बच्चों के साथ, कहाँ ले जा रहे हो अपने बच्चों को? तो बच्चों को टोकने वाले नहीं रहे, वो बात ही नहीं रही, और बच्चों को अब टोकने का माहौल भी नहीं रहा। किसी को बच्चों को टोक दो वो आपको ऐसी सुनाएगा वहीं सड़क के ऊपर, मैंने बताया ना कि जिस माहौल ही खत्म कर दिया ना। अब ये टोकने वाला माहौल अगर रहता बाकी रहता तो ये सब ना होता। मैंने कहा ना कि हमारे जमाने में ये था, बच्चों को लाया जा रहा है, बच्चों को आदाब सिखाए जा रहे हैं, मस्जिद में बैठने के सीधे बैठो, मस्जिद में बैठो आराम से बैठो। अब आज जब खुद पढ़ने वाला कहेगा बच्चों को पीछे भगाओ, क्यों? उसे आगे दूसरा मजमा चाहिए ना, उसे आगे वो मजमा चाहिए कि उसने कभी आउज़ु बिल्ला और नीचे से नारे शुरू, ऐसे ही है ना। अभी उसने कुछ पढ़ा नहीं है, अभी उसने कहा आउज़ु बिल्ला मिन शैतान रजीम, वाह 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 सुभानअल्लाह सुभानअल्लाह, अरे क्या जाहिल बैठे हो नीचे, अनपढ़ बैठे हो या किराए पे लाए गए हो, पूरी दुनिया देखे भाई तू कुछ पढ़ने तो दो, पढ़ेगा तो वाह वाह होगी बिस्मिल्लाह रहमान रहीम वाह 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 नारे हरि सुभानअल्लाह, क्या हो रहा है बदतमीजी, क्या बदतमीजी। नक्कन साहब अल्लाह मकाम हो कि अल्लाह मकाम हो कि वो तकरीर मुझे अच्छी तरह याद है कि वो बेचारे जब पढ़ने आए और अभी उन्होंने खुतबा शुरू किया था, नीचे देख सा वाह 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 जो शुरू किया तो वो रुक गए, कहने कि ऐसा काबिल मजमा मुझे दुनिया में कहीं नहीं मिला जैसा पाकिस्तान में मिला, कि अभी मैंने कुछ पढ़ा ही नहीं नीचे से वाह वाह कर रहा है, ऐसे ही हो रहा है ना, इंसाफ से बताइए हो रहा है कि नहीं हो रहा है सर? तो खुदा के बंदो कि यही होगा भाई, ऐसी जहालत जब जहालत यहाँ पे बैठेगी सब कुछ तो क्या होगा, उनको पढ़ने दो तो कुछ, अभी वो पढ़ा नहीं क्योंकि उनको लाया इसलिए क्या कि वो उस वावा के उछल फांद के मारे वो पढ़ ही नहीं सकता, उसको आदत ही नहीं है, जब तक नीचे से शोर नहीं होगा उसे नहीं पढ़ा जाएगा। समझ में आ रही है बात? इस खराबी की वजह से आज हम यहां पहुंच गए कि जाहिल हम पर मुसल्लत हो गए या मुसल्लत कर दिए गए हैं। उलमा बेचारे घरों में बैठ गए, हम जैसे तालिबे इल्म चलो गुजारा कर लेते हैं, कहीं ना कहीं आके सामना कर लेते हैं, फेस कर लेते हैं, ऐसा हो गया है हाल। लिहाजा अपने बच्चों को वापस लाना। मौलाइयों के बच्चे हैं, मेरा पूरा यकीन है कि वक्ती तौर पे कदम डगमगाते जरूर हैं, मगर हुसैन वापस खींच के ले आता है। हुसैन को अपने शियों की नस्ल पढ़ी लिखी चाहिए, क्योंकि आज ऐसे ही का जिक्र कर रहा हूं कि जो आले रसूल का पढ़ाया हुआ फकीह है ना, आले रसूल के पास जो रहा उसको जाहिल रहने दिया? कहां जाहिल रहने दिया? जनाब फिज़ा तक को फकाहत का दर्जा दे दिया। क्यों? फकाहत का दर्जा है कि नहीं है? सारी गुफ्तगु आयात इलाही में करती थी कि नहीं करती थी? तो ये फकाहत का दर्जा हुआ ना, जानती थी कि किस सवाल का जवाब किस आयत से देना है। तो यही तो फकाहत फकाहत है। मिसम को, कंबर को, जो साथ यानी अहले बैत ने बताया कि जो हमसे वाबस्ता होगा हम उसे जाहिल नहीं रहने देंगे, और ना ये हम चाहते हैं कि हमारे शियों के बच्चे जाहिल रहे, नहीं चाहते। एक सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। आइए अब आपसे गुजारिश करने का वक्त आ गया, गुजारिश करने का कि थोड़ा थोड़ा सा आगे सिमट आइए तो मुझे आसानी हो जाएगी बात करने में। थोड़ा थोड़ा सा आगे तशरीफ ले आइए, मैं जिसका माहौल बन जाएगा। है ना? आप मुझे बताइए बुजुर्गों से मेरा गिला सही है कि नहीं है? सही है ना कि नहीं? आपका काम है, आप बड़े हैं, आप बुजुर्ग हैं, आपको अल्लाह ने बुजुर्गी की नेमत दी है। मैं भी टोकता हूं ना, क्या कहेंगे मुझे बुरा भला कहते रहे? मैं तो टोकता हूं, बिल्कुल टोकता हूं, अपने बच्चों को भी टोकता हूं, दूसरों के बच्चों को भी टोकता हूं। ये नहीं कि मुझे सलाम नहीं करा, लेकिन सिखाने के लिए, बेटा तुम यहां से गुजर रहे हो, बड़े बैठे, सलाम करना हक नहीं बनता। ओ शर्म, फिर दोबारा वो यही समझेंगे कि मौलाना को सलाम नहीं, कैसे नाराज हो? नहीं, मेरा मकसद ये नहीं कि मुझे सलाम करना, मेरा मकसद उस बच्चे को सिखाना होता है कि तुम्हें ये अदब आदाब आने चाहिए कि अगर तुम गली से गुजर रहे हो, मोहल्ले के बुजुर्ग बैठे हैं, वो आलिम नहीं कोई भी बैठा हो, तो वो दुआ देंगे ना, और क्या कहेंगे? आप जब बड़ों को सलाम करेंगे जवाब में क्या कहेंगे? बेटा सलामत रहो, जीते रहो, तो मुफ्त की दुआएं हाथ आ रही हैं, उन दुआओं को छोड़ देते तुम। हम तो इसीलिए सलाम करते हैं बुजुर्गों को, बड़ों को, हमेशा आदत पड़ गई कि मालूम है कि सुबह उठ के सलाम करेंगे तो वालदा क्या आगे से क्या कहेंगी? यही तो कहेंगे जीते रहो, सलामत रहो। किसी बुजुर्ग को सलाम करेंगे दुआएं देगा तो मुफ्त की दुआएं हाथ आ रही हैं। लिहाजा ये सिखाने से आता है, खुद ब खुद नहीं आता। ये बुजुर्गों से मेरा गिला होता है कि देखिए आप लोगों ने हमारे, हम जब छोटे थे तो हमें तो खूब टोका जाता था, अब वो गुस्सा भी आता है कि हमें तो इतना टोका गया और इनको कोई भी नहीं टोकने वाला इन बच्चों को। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। ठीक है, अब आइए। बस ये है एक दस जो आखिर में समेटना चाहता था कि ये आपको तवज्जो दिलानी थी कि तालीम की तरफ से कभी गाफिल, अपने बच्चों की तालीम की तरफ से कभी गाफिल। याद रखिए कौन सी तालीम में कह रहा हूं भाई, इंजीनियर बनाओ, डॉक्टर बनाओ, ये साइंस एंड टेक्नोलॉजी के मैदान, ये सब तुम्हारे मैदान है। अगर ये सब हमारे मैदान ना होते तो छठे इमाम अपनी यूनिवर्सिटी में ये सारे उलूम क्यों पढ़ाते? क्यों पढ़ाते? इसीलिए पढ़ाए ना कि ये सब उलूम हमारे, भाई सब उलूम हमारे, लेकिन उनको तहजीब के साथ, सिर्फ तालीम नहीं, तरबियत तरबियत तरबियत, यानी आले रसूल की तरबियत के साए में परवान चढ़ते चले जाए, ताकि कहीं भी जाए, कितना ही बड़ा आदमी जाए, अपने मकतब की सही माना में नुमाइंदगी करके आए। ये ना हो जो हाल आजकल हो रहा है, नुमाइंदगी भी हो रही है तो पता नहीं क्या हो रहा है। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। चलिए अब जहां तक हो सकता है चंद नाम मुख्तसर मुख्तसर आपके सामने लेते चले जाए, और वो अहम भी बहुत हैं, और उसके बाद फिर आते हैं जनाब हबीब इब्ने मज़ाहिर असदी पर इंशाअल्लाह, या आज के आखिरी मजलिस में। आइए, शबीब नाम के दो मुजाहिद हैं इस करबला में, शबीब इब्ने जर्राद कल्लाबी बनी कल्लाब के, ये आए हैं पिसरे सात के लश्कर के साथ। देखिए कितने नाम मैं आपको बता चुका हूं जो पिसरे सात के लश्कर से इधर निकल आए, ये सब हैं और सब जगह मौजूद हैं, कोई इसका इनकार करते ही नहीं, ना तारीख ना मकातिल। लेकिन हमारे यहाँ मुश्किल वही है ना कि जो नाम याद है मैं वो पढ़ दिए जाते हैं, बाकी का भी जिक्र हक बनता है कि नहीं बनता? भाई चलो जिक्र ना करो काम है, लेकिन कहीं तो जिक्र कर दो, कभी तो जिक्र करो कि इतने लोग थे जो उधर से इधर आए थे। तो ये जनाब शबीब इब्ने जर्राद कल्लाबी, आप समझ गए ना, बनी कल्ब से हैं, बनी कल्लाब से हैं। बनी कल्लाब किसका कबीला है? शिमर भी उसी का है, और जनाब उम्मुल बनीन भी सलामुल्लाह अलैहा उसी के हैं।
अब ये इस लश्कर में है, पिसरे सात के लश्कर में है, लेकिन ये देख रहा है कि शिमर बार बार जाता है उमुल बरीन के बेटों के लिए अमान लेकर, वो भगा देते हैं इसको। जाहिर है जनाब अब्बास के भाई जाओ, अव्वल तो पहले तो बात ही नहीं करते थे जनाब अब्बास, फिर जनाब सिद्दीक शोदा ने हुक्म दिया खुद के, नहीं बात करने में कोई हर्ज नहीं, आ रहा है बात कर लो, आता था अमान लेके, कहा तेरी अमान पे और तुझ पे भी लानत, जा यहां से। तो वो देख रहा था बनी कल्लाब का ये बहादुर इंसान कि अब्बास और उसके भाई उमुल बनीन के बेटे, और उमुल बनीन यानी खाला से मुराद क्या होती है, यानी मेरी माँ और वो माँ एक ही, हम एक कबीले के लोग हैं, एक कबीले के, इसकी माँ और मेरी माँ, ये कैसे जरी है दिले ने, मैं भी बहादुर माँ का बेटा हूँ और मैं कहाँ खड़ा हूँ, मैं किस जगह खड़ा हूँ। तो उल्टा हो गया, शिमर आता था इधर से ले जाने के लिए, उल्टा हो गया, ये तो नहीं ला सका, उधर से उसने अपना घोड़ा दौड़ाया शबीब ने, और शबीब अपने घोड़े को दौड़ाता हुआ इमाम हुसैन की खिदमत में नहीं आया, सीधा जनाब अब्बास की खिदमत में आया। और जब जनाब अब्बास ने पूछा कि आने वाले तू अपना तारुफ करो कौन, कहा मैं तेरा खालाजाद हूं। तो हैरान हुए, खालाजाद क्या मतलब, कहा मेरी माँ उसी कबीले की है, मेरा बाप भी उसी कबीले का है जिस कबीले की आपकी माँ जनाब उमुल बनीन है, सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। मुद्दा बयान करता है, मुद्दा बयान करता है कि मैं गलत था। अब देखिए कितने हो गए, 10-11 पहले बता चुका हूं, एक नाम और, अभी 3-4 और बताऊंगा आपके, उधर से कितने निकल कर आए थे। इसीलिए तो चाहता था पिसरे साथ कि जल्दी से जल्दी जाऊंगा, जल्दी से जल्दी जाऊंगा, क्यों बढ़ती जाएगी, बढ़ती जाएगा वक्त, लोग मेरे हाथ से निकलते चले जाएंगे, निकाह शिमर भी यही चाहता था कि जितनी जल्दी हो किस्सा खत्म करो, वरना लोग जितना लोगों को खबर होती जाएगी जाएंगे। लेकिन खैर, जिनके मुकद्दर में ये लानत लिखी थी कि वो कत्ले हुसैन में शिरकत करे, उन्हें तो कोई बचा नहीं सकता था ना, जिनको बचाना था अल्लाह उनको बचाकर ले आया है ना, जिनके दिल में जरा सा भी ईमान की रोशनी थी अल्लाह ने उन्हें उन अंधेरों में नहीं रहने दिया ना, उन अंधेरों से निकाला। अल्लाह वलीउल्लज़ीना आमनू युख्रिजुहुम मिनज़्ज़ुलुमाति इलन नूर की तफसीर है करबला में कि अल्लाह जिसको चाहता है, जिनका वली है अल्लाह, जिनका सरपरस्त है, क्या करता है, उन्हें ज़ुलुमात से अंधेरों से निकाल के नूर की तरफ ले आता। तो ये अंधेरों से नूर का सफर है, ज़ुलुमात से नूर का सफर है, जो शबीब इब्ने सलाम अलैहि मोहम्मद आले मोहम्मद पर वही होता। ये इतने सारे सैकड़ों नाम जो जहन में रखने पड़ते हैं ना, क्योंकि दो दूसरा नाम भी अभी जिक्र करने वाला हूं तो गड़बड़ा जाता हूं कि कहीं वल्दियत में कोई गड़बड़ ना हो जाए। ज्यादा ये जितने शबीब इब्ने जर्राद कल्लाबी, क्योंकि अभी दूसरे जो है वो शबीब इब्ने अब्दुल्ला है, वो उसमें कंफ्यूजन मुझे होता है, मैं बार बार अर्ज कर रहा हूं कि वो अब 28 साल पहले वाला जहन नहीं है, बड़ी मुश्किल से ये मेमोरी संभाल के रखी हुई है, देखिए कब ये सिम कार्ड जो है इसमें वायरस आता है और ये फेल होगा, वाश हो जाएगा। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। एक वक्त है ना, हर एक के मेमोरी कार्ड को खत्म होना है, याद रखना मेरे इस जुमले को, एक वक्त आता है किसी के जल्दे किसी के दल्द या बदेर ये मेमोरी कार्ड फुल होता है। वही कुछ हो रहा है दुनिया में कि जिस सुन्नत पे जिस फितरत पे तुम्हें पैदा किया गया वही बात है, कुछ थोड़ा समझ लेना आदमी, तो सब कुछ वही है। बच्चे की मेमोरी कार्ड खाली होती है, हम जैसी उम्र की भर जाती है, और जब भर जाती है तो फिर क्या होता है, कुछ डिलीट करना पड़ता है, और कब तक डिलीट करोगे, एक दिन सबका सब वाश हो जाता है, सारी मेमोरी खत्म हो जाती है, ठीक है ना, ऐसे ही होता है। सलावत दीजिए मोहम्मद आले मोहम्मद पर। तो शबीब शबीब ने जर्राद कलाबी निकले, घोड़ा दौड़ाया जनाब अब्बास की खिदमत, कहा मुझे हया आती है हुसैन की खिदमत में जाते हुए, आप मेरी सिफारिश कीजिए, मेरे साथ चलिए, मुझे हुसैन के कदमों में ले चलिए मौला के, मैं माफी मांग लूं, अभी तक जंग नहीं हुई ना, अभी हाथ रंगीन नहीं है, याद है ना जनाब ज़ुहैर बिन क़ैन ने यही समझाया था ना कि देखो अभी तलवार नहीं चली, और जब तक तलवार नहीं चली हम एक दूसरे के दीनी भाई हैं, तलवार चली तुम अलग हम अलग, तुम्हारा दीन अलग हमारा दीन अलग, तुम्हारा रास्ता अलग हमारा रास्ता अलग, याद आ गया ना कल मैंने पढ़ा था भाई। यहाँ वही बात है, यहाँ वही बात है कि मुझे हया आती है, कैसे जाऊँ, अभी तक तलवार नहीं चली। जनाब अब्बास लेकर आए और सब भाइयों से मिले हैं, जनाब अब्बास के भाइयों से मिले कि मैं आपके साथ, जान की परवाह नहीं मुझे, बहादुर लोग कहाँ इस चीज से डरते हैं, उन्हें मालूम है जान तो जानी है, लेकिन हुसैन इज्जत देगा। ज़ियारत नाहिया में आप देखिए ना कैसे कैसे लोग, दुनिया नहीं जानती, अभी आगे बताऊंगा आपको और नाम, ज़ियारत नाहिया में मकाम मिल गया, कयामत तक के लिए उनके नाम महफूज हो गए हमेशा हमेशा के लिए। अब जनाब इमाम की खिदमत में लाए जनाब अब्बास रसलाम, कमर बनी हाशिम अलमदार लश्कर हुसैनी लेकर आए इनको साथ कि मौला ये मेरी मादरजात कबीले का है, यानी माँ की तरफ से मेरे कबीले का है, और ये आया है। इमाम मुस्कुराए, इमाम के पास तो दफ्तर है ना पूरा, सबके नाम है ना,
कौन के इमाम ने कहा मुझे मालूम है, मैं जानता हूं, दुआएं दी इसको। खैर, ये सुबह के हमले में लड़ते हुए अपनी जान इसने कुर्बान की। अब आइए इसी नाम का दूसरा, लेकिन वल्दियत दूसरी है, कबीला दूसरा है, शबीब इब्ने अब्दुल्लाह तुगलब, बनी तुगलब खानदान ही उसका है, ये अपने बनी तुगलक नहीं समझिएगा, ये है तुगलबी। एक तुगलक भी है ना हमारे यहाँ जो गुजरे हैं तुगलक, ये इस्लाम के बड़े बड़े चैंपियन हैं ये सारे, महमूद गजनवी, हाँ कुछ और ना समझिएगा, ये महमूद गजनवी, तुगलक खानदान, सलजू खानदान, ये सब बड़े बड़े चैंपियन हैं, ये इस्लाम के लिए यहाँ पर आए थे। लेकिन अजीब बात है, आपस में जंगें होती थी इनकी, जंगें आपस में होती थी, आए थे इस्लाम के लिए, इब्राहिम लोधी और जहीरुद्दीन बाबर की लड़ाई हुई, इस्लाम की फतह हो गई। अब पता नहीं इनमें काफिर कौन था, खुदा का शुक्र है कि दोनों में कोई शिया नहीं था, है? नहीं समझे आप, सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। ये सारी जिस मुल्ला से पूछेंगे कहेगा इस्लामी जंग, इस्लामी फतवा, कौन सी इस्लामी फतवा, ये सारे तो आपस में तलवारें चलाते रहे, लड़ते रहे, पानीपत और सोनीपत में सारे हैं, पानीपत की पहली लड़ाई, पानीपत की दूसरी लड़ाई, सारे पानीपत ही वहां पे लड़ते रहे, किससे लड़ रहे थे, कहां से लड़ रहे थे, आपस में तो लड़ रहे थे सारे, एक खानदान सूरी, शेरशाह सूरी जो आया था उसने जंग किससे की थी, कुफार से की थी, हिंदुस्तान का तख्त किससे छीना था उसने, काफिरों से छीना था, मुशरिकीन से छीना था, किससे छीना था, कौन दरिया में तैरता हुआ भागा था यहां से, हिमायूं भागा था ना, तो हिमायूं ने फिर दोबारा आके काफिरों से छीना था तख्त, सारी लड़ाई कहते इस्लाम की फतुहात, इस्लाम की फतुहात, और इस्लाम की फतह करबला में हुई है, तुम क्या इस्लाम की फतुहात लाओगे, फतह वो होती है जहां दिलों को फतह किया जाता है। हुसैन चाहता है एक आए, लेकिन ऐसा आएगा कि कयामत तक इसके नाम को महफूज कर दूंगा, इसको इज्जत ही इज्जत दे दूंगा, सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। तो ये बड़ी नहशल का है, ये दूसरा शबीब जो शबीब इब्ने अब्दुल्ला नहशली, बनी नहशल एक छोटी सी शाख है बनी वाइल की, उस कबीले का, ये भी उनके साथ आया। अच्छा कितने ऐसे थे अभी और भी बताऊंगा, ये मुनकलिब नहीं हुआ, पहले तो मुनकलिब हुआ ना, शबीब इब्ने जर्रात कल्लाबी मुनकलिब हुआ, ये मुनकलिब नहीं हुआ, ये तो प्लानिंग के तहत आया, प्लानिंग के तहत, क्योंकि रास्ते बदल तो हमारे साथ के लश्कर में शामिल हो जाओ, यानी है हुसैन का आदमी, हुसैन के कैंप का आदमी, लेकिन आने का रास्ता हर एक ने अपने अपने मंसूबे बनाए थे ना, तो इसने अपना मंसूबा बनाया था कि शामिल हो जाओ, जब करबला पहुंचा कहा बहुत शुक्रिया यहां तक लिफ्ट देने का, उसके बाद सीधा इमाम हुसैन के पास, ये क्या हुआ, कहा मैं वहीं के लिए आया था भाई, मरने के लिए आया था, शहीद होने के लिए आया था, लिहाजा हमला हुआ, ये उन हमले में है जो पहले हमले के शुहदा हैं उनमें है, दिफा करते हुए खेमों का ये शख्स शहीद हुआ। तीसरा अहम नाम, बहुत ही अहम नाम जो आप सुनते रहते हैं, शौजब इब्ने अब्दुल्ला ए हमदानी, मौला शाकिरी, मौला शाकिर। अब मौला के मैंने माने बताए थे पहले दुआ को, एक तो मौला का माना आका है, जानते ना, मन कुन तो मौला फाजा लिन मौला, समझा नहीं, एक मौला का क्या नाम माना है, गुलाम, है ना, आ रहे ना कितनों के नाम आ गए, असलम गुलाम है तुर्की फला, जॉन मौला, अबूजर, अबूजर के गुलाम, तो मौला का एक माना क्या है, गुलाम, एक माना, एक ही लफ्ज है, एक माना है आका, एक माना है गुलाम, एक माना है हम पैमान अहद बांधने वाला, तो यहां गुलाम नहीं है, अक्सर लोग समझते हैं कि आबिस इब्ने अभी शबीब शाकिरी के ये गुलाम थे, नहीं गुलाम नहीं थे, शाकिर के ये शाकिरी के गुलाम नहीं थे, बल्कि क्या थे, हम पैमान, हम पैमान यानी अहद पैमान था, जैसे सीगे उखुवत उस जमाने में पढ़ा जाता था ना कि भाई बन गए, और वो सीगे उखुवत में यह होता था कि हर चीज आधी आधी होती थी भाई, जो भी एतबार था मोहब्बत में यानी दोस्ती में भाईचारे में इतना आगे तक चले जाते थे, तो बस ये क्या था, मौला शाकिरी जो था कि आबिस इब्ने अभी भी शबीब शाकिरी के साथ हम पैमान था, अहदो पैमान था कि जिस जंग में जाएंगे जहां भी रहेंगे साथ जिएंगे साथ मरेंगे, ये हम पैमान होना, यानी जैसे वादे वईद होते, ये वो आदमी है। और जो पहला गरोह खत लेके गया, याद है ना, आबिस, जनाब आबिस का नाम लेता हूं आपके सामने, जनाब आबिस और कैस इब्ने मुसाहर सैदावी के साथ ये तीसरे आदमी ये थे, लोग गए थे, इनका नाम मैं पहले ले चुका हूं, याद रखिएगा, शौजब इब्ने अब्दुल्ला हमदानी, ये साथ गए थे, वो वापस आए दोबारा खत लेने के लिए, खत का जवाब लेकर ये वहीं रुके इमाम के साथ, यानी रास्ते से करबला तक किसके साथ आए, इमाम के साथ आए, शौजब इमाम के साथ आए। आशूर के दिन जब बिल्कुल आतिश जंग उरूज पे पहुंची, जवाल के वक्त उरूज पे पहुंची, लाशों पे लाशें गिर रहे थे, उधर भी इधर भी, इधर भी लश्कर आधे से भी कम रह गया था और उधर भी कतरे अमल, पूरा मैदान लाशों से उनकी पटा हुआ था, क्योंकि यहां से भी जो जाता था वो ऐसे थोड़ी शहीद हो जाता था, वो उनको याद दिला के जाता था कि हम कौन हैं, अंसारे हुसैनी, کیسی جنگ کی ہے، تاریخ میں کوئی ایسی جنگ کر ہی نہیں سکتا. تو اب عابس ابن ابی شبیب شاکری نے، جانتے نا کہ ظہر کے بعد شہید ہوئے عابس ابن ابی شبیب شاکری، اس لیے تکرار کرتا ہوں، معاف کر دیجئے گا تاکہ آپ کو یاد رہے کہ عابس کون ہے، کہ جو سامنے کھڑے ہوئے تھے ظہر کی نماز کے وقت سعید ابن عبداللہ حنفی کے ساتھ. سعید ابن عبداللہ حنفی شہید ہو گئے تھے تیر کھا کے، جناب زہر بائیں طرف تھے، دائیں طرف تھے جناب عابس، وہ جناب جن کا بھی نام لے رہا شوزب، یہ دونوں بچ گئے تھے، زخمی ہوئے تھے لیکن بچ گئے تھے. تو اب ظہر کے بعد جب جنگ ایک دم جنگ کا ہنگام گرم ہوا، میدان گرم ہوا، میدان کارزار، تو پوچھا عابس نے، ہاں بھائی شوزب کیا ارادہ ہے تمہارا، تمہارے ذہن میں کیا چل رہا ہے، کیا سوچا ہے تم نے؟ شوزب نے مسکرا کے کہا، تیرے دل میں کیا ہے، جو تیرے دل میں وہی میرے دل میں. اتنا جانتے ہیں نا ایک دوسرے کو نزدیک سے، کہ عابس جو تیرے دل میں ہے وہی میرے دل میں، پوچھ کیا رہا ہے؟ بس تیرے ساتھ مل کر حسین کی نصرت میں شمشیر چلاؤں گا اور حسین کے دفاع میں وہاں تک لڑوں گا جب تک میری جان نہ چلی جائے، جب تک میری جان نہ جائے گی اس وقت تک لڑوں گا. اور یہ ہیں وہ ظہر کے بعد لڑنے والے، جناب شوزب ابن عبداللہ حمدانی. اب دیکھیں حمدان کے کتنے لوگ ہو گئے، پہلے بھی بتا چکا ہوں کتنے، سب سے زیادہ اوسط نکالیں گے تو بنی حمدان یمن کا قبیلہ، یہ حمدان نہیں خراسان والا، یہ حمدان وہاں والا، یمن والا حمدان، یہ بنی حمدان وہ قبیلہ. وہاں سے آئے جناب میدان میں گئے، درجنوں کو واصل جہنم کیا، اپنا وعدہ پورا کیا، شہید ہو گئے جناب شوزب. اب آئیے جناب شوزب کے بعد ایک شخصیت ہے، کیونکہ مجھے جناب حبیب ابن مظاہر کا زیادہ ذکر کرنا ہے، یہ نام لیتا چلا جا رہا ہوں جتنے نام زیادہ آپ کے کانوں تک پہنچ جائیں. زرغامہ ابن مالک، یہ زرغامہ ابن مالک بنی تغلب، وہی قبیلہ جس کا میں نے پہلے ذکر کیا، بنی تغلب کے فرد ہیں زرغامہ ابن مالک. اور انہیں نے بھی کیا ترکیب استعمال کی ہے، یہ بھی اس کے لشکر میں شامل ہو کے آ گئے، عمر اسعد کے لشکر میں گھسے اور آ گئے. تھے ادھر کے، راستہ یہ انتخاب کیا، یہ حر نہیں، منقلب نہیں ہوئے، یہ پہلے ہی ساتھ، انہوں نے کوفے میں بیعت کی تھی، غیر معروف آدمی ہیں، لیکن دل و دماغ میں یہ ابن زیاد بھی ان سے کوئی سروکار نہیں رکھتا، کیونکہ جانتے کوئی نہیں، غیر معروف آدمی سے کون سروکار رکھے گا، کسی کی ضرورت نہیں، لاکھوں کروڑوں انسان تھے، سب سے بیعت تھوڑی لیتا پھر رہا تھا یزید، پتہ نہیں کتنے تھے، یہ نہیں مان، نہ مانو نہ مانو، لیکن ان کے ماننے نہ ماننے کی کوئی اہمیت نہیں تھی، مگر کیونکہ دل میں خلوص تھا، سچے تھے، آل رسول کا عشق سچا تھا، لہذا مشیت ان کو مقام دینا چاہتی تھی. لہذا کیا کیا، حالانکہ ان سے کوئی نہیں پوچھ رہا کہ آپ نے بیعت کی یا نہیں کی مسلم کی، مگر انہیں یہ احساس ہے کہ میں نے بیعت کی تھی، لہذا مجھے کربلا پہنچنا چاہیے، کیونکہ نام آنا تھا زیارت ناحیہ میں، لہذا شامل ہو گئے اس کے لشکر کے ساتھ. اور جیسے لشکر پہنچا، چلو بھائی ادھر آ جاؤ، پہنچ گئے امام حسین کے پاس، آپ پڑھ لیجئے گا، سب کے نام پڑھ لیجئے گا، اور میں دعا کیجئے، میں یہی تو میں آپ سے کہہ رہا ہوں، میرے لیے دعا کیجئے کہ جو میں کتاب لکھ رہا ہوں تو بہت سارے نام ہیں جو رہ گئے ہیں، نو دنوں میں نہیں سب کے لے سکتا تھا، وہ سب بھی آ جائیں گے، آپ کے ہاتھ میں کتاب آ جائے گی سارے حوالوں کے ساتھ، اچھا ہو جائے گا، شاید کوئی قابل قبول ہو جائے بات، تو میرے لیے دعا کی دعا ضرور کیجئے کہ اللہ کی توفیق کے بغیر یہ کام ہوتے نہیں، وہ توفیق دے کہ میں یہ کام کر لوں انشاءاللہ. شروع کر دیا ہے میں نے کام، آدھے سے زیادہ ہو گیا ہے. صلوات بھیجیے محمد آل محمد پر. آئیے بس جناب، زرغامہ ابن مالک نے بھی اپنے وعدے کو پورا کیا، پہلے حملے کے شہیدوں میں ہیں. پھر ان کے بعد ہیں کثیر ابن مسلم آرج، جمل میں ان کی ٹانگ زخمی ہو گئی تھی اور یہ سیدھے نہیں چل سکتے تھے، مگر اس کے بعد کسی جنگ میں حصہ نہیں لیا، کربلا میں پہنچ گئے، کربلا میں پہنچ گئے امام کی خدمت، اور یہاں جنگ لڑتے ہوئے شہید ہوئے. جس کو شہادت کی حقیقی طلب ہوتی ہے نا، پروردگار اس کو یہ منصب ضرور دیتا ہے، اطمینان رکھیے، حقیقی طلب، شرط یہ کہ سچی سچی طلب ہو، ضرور دیتا ہے اس کو، چاہے 93 سال کی عمر میں دے. کل میں نے بتایا نا 93 سال کی عمر کے شہید کا بھی ذکر کیا نا، تو روتے تھے کہ مجھے شہادت نہیں ملی، میرے ساتھیوں کو مل گئی، 93 سال کی عمر میں ان کو شہادت ملی. آئیے تین بھائی، سگے بھائی کوفے کے، اور یہ بھی بنی تغلب سے ہیں تینوں کے تینوں، مقصد قاصد اور کردوس، اور تینوں کے والد ہیں زہیر، وہ زہیر بن قین نہیں، یہ اور زہیر ہے بھائی، ٹھیک ہے نا، زہیر تغلبی، یہ زہیر کے بیٹے ہیں، مقصد ابن زہیر، قاصد ابن زہیر، کردوس ابن زہیر، یہ تینوں بھائی، تینوں جوان ہیں، تینوں نے مسلم کے بیعت کی ہے، اپنے آپ کو پہنچایا حسین کے قدموں میں، یہ راستہ بنا کے آنے والوں میں، جیسے کچھ لوگوں نے ابھی ذکر آئے گا نا حبیب نے راستہ بنایا، ایسے راستہ بنا کے پہنچے، راستہ نکالا اور پہنچ گئے امام کی خدمت میں. یہ کیونکہ تینوں سگے بھائی تھے،
तो सुबह के हमले में जाहिर है कि भाई लड़ रहे हों साथ मिलकर तो ताकत बढ़ जाती है ना, एक दूसरे का दिफा भी करते थे, बचाते भी थे और खेमों को भी बचाते थे। और ये तीनों भाई खेमों का दिफा करते हुए वो पहला हमला क्यों मैं पहले हमले पे जोर दे रहा हूं कि मुश्किल यही है कि सब ये समझते हैं कि पहले हमले में जो शहीद हुए वो यूं ही शहीद हो गए, पहला हमला हुआ और जनाब आधा लश्कर शहीद हो गया, फिर लश्कर वापस चला गया। कहां से वापस चला गया? लश्कर वापस नहीं गया, लश्कर को हुसैन के जानिसारों ने भगाया है, पस्पा किया है। वो तो यह सोचकर सुबह हमला आवर होते एक घंटे में जंग खाक, लेकिन ये हुसैन के 72 जानिसारों ने ऐसी तारीख में जंग ही नहीं हुई जो सुबह आशूरा जंग की है। किस तरह से टुकड़े उड़ा रहे थे यजीदियों के, पट गया था लाशों से मैदान उनका भी। और ये तीनों भाई भी आखिर में जाम शहादत नोश करते हैं बिल्कुल खेमों के करीब नहीं आने दिया, अपनी जान कुर्बान की, लड़े हैं। असल मारका तो खैर सारा दिन ही रहा, लेकिन ये मारका ऐसा मामूली नहीं सुबह की जंग कि यूं कह के गुजर जाएगी बाबू जी सुबह हमला हुआ आधा लश्कर शहीद हो गया। अब बात शुरू कर रहे हैं कि आधे का क्या, खुदा के बंदो उन आधे में जो थे उनके नाम तो देखो कैसे कैसे नाम ऐसे हैं कि इन सबके नाम ज़ियारते दाहिया में इमाम जमाना इन पर सलाम भेज रहा, एक एक का नाम लेके सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। आइए दो नाम और जल्दी जल्दी ले दू, दो नाम और फिर हबीब पर आता हूं, जल्दी जल्दी ले दू, वो नाम बहुत जरूरी है। एक है जवान 18-19 साल का यहया इब्ने सुलेम। ये अकेला अपने कबीले से आया, इसके कबीले का वहां कोई है नहीं, और ये भी यही तरकीब इस्तेमाल करके आया है। शामिल हुआ है उसके लश्कर में उमर सात के और इमाम हुसैन के लश्कर में आ गया कि मुझे अपने मौला के कदमों में जान निछावर करनी। पर इसके लिए इतना बता दूं कि जवान इस तरह लड़ रहा था सुबह आशूरा खेमों का दिफा, कभी दाएं नजर आता था कभी बाएं, और इमाम इसको दाद देते थे मरहबा, देखो इस जवान ये कैसी जंग कर रहा है। और जब इमाम तारीफ करते थे तो उसका जोश और भी बढ़ जाता था, उस जवान का यहया इब्ने सुलेम का उसका जोश और बढ़ जाता था और लड़ता था, कभी दाएं कभी इधर जाता था कभी उधर जाता था खेमों को बचाने के लिए, इमाम के कदमों में अपनी जान कुर्बान कर दी। इसी नाम का एक और, ये यहया इब्ने सुलेम है ना, आइए यहया इब्ने हानी इब्ने उरवा याद आ गए ना, जनाब हानी इब्ने उरवा शहीद कूफा, बड़ी बेदर्दी से जिन्हें शहीद किया, इनका बेटा, बाप शहीद हुआ रूपोश हो गया, अपने आप को छुपा लिया, क्यों? याद है कि मेरे बाप ने किसके लिए जान दी, जब मेरा मौला हुसैन आएगा मैं हुसैन पर अपनी जान निछावर करूंगा। और जैसे ही खबर मिली कि हुसैन करबला पहुंच गए, ये पहले रूपोश था, रूपोशी के बाद सीधा पहुंच गए इमाम की खिदमत में, कदमों में पहुंचा, और ये कहते हैं कि जवाल के बाद तक ये रहा है, जवाल के बाद ये यानी जुहर के बाद वाली लड़ाई में ये शहीद हुआ है, जनाब हानी इब्ने उरवा का बेटा यहया इब्ने हानी इब्ने उरवा। आइए अब आइए हबीब इब्ने मज़ाहिर असदी, सलावत भेजिए मोहम्मद आले मोहम्मद पर, यहां तक लाना चाहता था आपको। बेटा पानी पिला दो मुझे, फिर मैं ताजा दमों पे शुरू करूं। एक और सलवात इनायत फरमा दीजिए मोहम्मद। अक्सर लोगों को यह गुमान है कि जनाब हबीब इब्ने मज़ाहिर हमसिन थे जनाब सिद्दीक़ शुहदा के, बचपन के दोस्त थे, हाँ साथी जरूर थे, हुसैन का बचपना है हबीब का नहीं। जनाब हबीब करबला में कम से कम 70 से 75 साल के हैं, समझ में आ गई बात, और जनाब सिद्दीक़ शुहदा 57 साल के ज्यादा से ज्यादा, 56 साल गुजर चुके हैं क्योंकि 3 शाबान 4 हिजरी की है ना, 61 हिजरी अभी शुरू हुई है, तो चलिए 57 साल रख लीजिए आप, इससे ज्यादा तो नहीं। एक सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। اللهم صل على محمد। तो ये याद रखिए कि जनाब हबीब इब्ने मज़ाहिर 10 से 15 साल बड़े हैं, यहां बैठ के जो बात कर रहा हूं जिम्मेदारी से बात कर रहा हूं जनाब, 70 से 75 साल
صحابی رسول ہیں، ان کے حساب سے تو ہیں ہی ہیں، ہمارے حساب سے بھی ہے. کیوں؟ میں نے سن کیا بتایا، 70 سال کے بھی اگر ہیں تو واقعی کربلا کب ہو رہا ہے؟ 61 ہجری میں. تو 9 سال کے ہیں نا، حضور کے زمانے کو درک کیا ہے کہ نہیں کیا؟ صرف بعض نے یہ لکھا ہے کہ حضور کا زمانہ درک تو کیا ہے لیکن حضور کی صحبت نہیں ملی ہے، لہذا صحابی نہیں ہے، تابعی ہیں. مگر ایسی روایات موجود ہیں کہ جن میں بچپن میں جناب سید الشہداء کے ساتھ جناب حبیب ابن مظاہر کی ملاقاتیں موجود ہیں. وہ بڑے ہیں یا چھوٹے ہیں، لیکن کیونکہ فرزند رسول ہیں، ان کے ساتھ چلنا پھرنا ہر ایک اپنے لیے باعث اعزاز سمجھتا ہے. اور بھی کچھ کرامات جناب سید الشہداء کی منسوب ہیں جناب حبیب ابن مظاہر کے ساتھ، وہ آپ سنتے رہتے. میں بات کو آگے بڑھا رہا ہوں تو یہ سمجھ لیجئے. اس لیے صحابی اصحاب رسول میں جناب حبیب ابن مظاہر اسدی کا نام آتا ہے. کس قبیلے کے؟ سمجھ گئے نا، بنی اسد. بنی اسد کے قبیلے کو یہ اعزاز حاصل ہے کہ اللہ نے انہیں یہ اعزاز دیا کہ چوتھے امام کی رہنمائی میں انہوں نے کربلا کے شہداء کے لاشوں کو دفنایا ہے، فرزند رسول کے لاشوں کو دفنایا ہے، علی اکبر و علی اصغر کے لاشوں کو دفنایا ہے، حبیب ابن مظاہر کے لاشوں کو دفنایا ہے، گنج شہیدہ میں تمام شہداء کے لاشوں کو دفنایا ہے. اور بنی اسد کا کیا کمال ہے، کیا اعجاز ہے. یعنی اعجاز سے مراد اعجاز سمجھ لیجیے، چلیے اعجاز ہضم نہیں ہوگا لفظ آپ کو. اعجاز کیا ہے بنی اسد کا؟ بنی اسد کا ایک اعجاز یہ ہے کہ انہوں نے کربلا کی پوری جنگ کے نقشے کو آج تک حفاظت سے رکھا آپ کے لیے. کیسے کیسے زمانے آ گئے، کیسے کیسے زمانے، لیکن یاد رکھا، سینہ با سینہ جنگ دیکھی تھی نا، سینہ با سینہ منتقل کرتے رہے، ورنہ کس کو کیسے پتا کہ پہلا بازو کہاں قلم ہوا علمدار حسینی کا، دوسرا بازو کہاں قلم ہوا علمدار حسینی کا، علی اکبر کو برچھی کہاں لگی، علی اصغر کو تیر کس جگہ پہ لگا، پہلے پرانی خیمہ گاہ کہاں تھی، نئی خیمہ گاہ کہاں پر ہے، مشکلہ کس جگہ چھدا، عباس گھوڑے سے کہاں گرے. سمجھ میں آ رہی ہے ہماری بات؟ وہ تلہ زینبیہ، ان سب چیزوں کی حفاظت کس نے کی؟ بنی اسد نے. جانے دی ہیں سینکڑوں ہزاروں، اس زمانے میں جانے دیتے رہے لیکن حفظ کیا، کربلا کو حفظ کیا. اگر وہ کربلا کی حفاظت نہ کرتے ٹھیک ہے، کربلا ہوتی، باقی بھی ہوتی، روزے بھی ہوتے، لیکن یہ جزیات چھوٹی چھوٹی جگہیں کسی کو بھی معلوم نہ ہوتی. یہ بنی اسد کا کمال تھا کہ تمام چیزوں کی حفاظت کر کے رکھی آج تک کے زمانے کے لیے. بنی اسد، اس بنی اسد کا فرد ہے حبیب ابن مظاہر. اور حبیب ابن مظاہر کا اعزاز کیا ہے، ابھی میں حدیث بھی بتاؤں گا آپ کو، لیکن پہلے ایک حدیث. وہ جناب سید سجاد کے ذکر آ گیا، دفنانے کے بعد، لاشوں کو دفنانے کے بعد ثواب الاعمال میں یہ حدیث موجود ہے، بلکہ اسی مضمون کی حدیث پانچویں امام سے بھی ہے، چھٹے امام سے بھی ہے، آٹھویں امام سے بھی میں پڑھ چکا ہوں، فضل ابن شازان کی روایت، مفہوم یہی ہے. لیکن یہاں جو آج میں نقل کر رہا ہوں، یہ چوتھے امام سے نقل کر رہا ہوں آپ کے اطمینان کے لیے کہ آپ دیکھیں کیا اشکوں کی قیمت کیا ہے. جناب سید سجاد فرماتے ہیں کہ اگر کوئی آنکھ میرے بابا کے غم میں اشک بار ہوگی یہاں، یعنی اس دنیا میں، تو بس وہی آنکھ اس روز جب سب کی آنکھیں پریشان ہوں گی، آنکھوں میں خوف ہوگا، صرف اسی کی آنکھ میں جو حسین کے غم میں رویا ہوگا، اس کی آنکھ میں روشنی ہوگی اور خوشی ہوگی. ہر وہ آنکھ، یہ میں آپ کو رلانے کے لیے کہہ رہا ہوں، یہ میں حدیث پڑھ رہا ہوں آپ کے سامنے چوتھے امام کی، کہ جو آنکھ یہاں اشک بہائے گی حسین کے غم میں، جس دن ساری آنکھیں رو رہی ہوں گی اس دن یہ آنکھ خوش ہوگی. یعنی قیامت کے دن وہی آنکھ خوش ہی دیکھے گی جو آنکھ یہاں حسین کے غم میں آنسو بہائے گی. یہ چوتھے امام کی حدیث ہے، اسی مضمون کی حدیث تقریباً تمام ائمہ سے ہے، اور حتیٰ کہ پیغمبر ختمی مرتبہ صلی اللہ علیہ وآلہ وسلم سے حدیث ہے، حدیث ہے. چلیے بات کو آگے بڑھائیں. یہ حبیب کون؟ عام آدمی ہے. حبیب ابن مظاہر وہ ہے جسے حسین نے فقیہ کہا. کیا کہا ہے؟ فقیہ. کہاں کے؟ کوفے میں فقیہ. حسین نے فقیہ کہا ہے، یہی بتایا کہ ہمارے ساتھ جو بھی رہے گا جاہل نہیں رہے گا، اگر فضا بھی رہے گی قرآن کی زبان میں باتیں کرے گی. ابھی میں نے ذرا سی دیر پہلے عرض کیا تھا، تو جسے حسین فقیہ کہے وہ کیسا فقیہ ہوگا؟ کیوں؟ تاکہ کوفے کے تمام شیعہ رجوع کرتے تھے کس کی طرف؟ کس کی طرف؟ حبیب کی طرف. کیونکہ جانتے تھے کہ معصومین نے اسے فقیہ کا درجہ دیا ہے. یہ رجوع کرنا کیا ہوتا ہے؟ یہ رجوع کرنا کیا ہوتا ہے؟ جس کی طرف رجوع کریں
واو کے مادے سے رجوع آخر میں عین ہے, تو جس کی طرف رجوع کیا جائے اسے کیا کہتے ہیں؟ جہاں سجدہ کیا جائے اسے کیا کہتے ہیں؟ مسجد. مقتل ہے کہ نہیں ہے ساری چیزیں؟ تو بس جس کی طرف رجوع کریں گے اسے کیا کہتے ہیں؟ کیا کہیں گے؟ مرجع. سمجھ میں آئی بات؟ تو آئمہ طاہرین اپنے سامنے فقی بنا رہے ہیں تاکہ, اب کیا مدینے میں امام نہیں ہے؟ لوگ جا کے مدینے میں پوچھے گا نہیں, وہی پر ہے حبیب ابن ملہ ہے, اس سے سوال کرو. ایک حبیب نہیں, مدائن میں سلمان فارسی, عثمان بن حنیف بصرہ میں, ابو الاسود دوئلی خود مدینے میں. مولا کائنات کی بات کر رہا ہوں, مولا کائنات کے زمانے میں. تو خدا کے بندو اتنا تو عقل سے سوچو کہ جو ائمہ طاہرین اپنے سامنے فقیہ بنا کر شیعوں کو حکم دے رہے کہ ان کی طرف رجوع کرو, وہ پردے خیر میں جائیں گے تو کیا بے وارث چھوڑ کے جائیں گے؟
بیٹا پانی دو. یا علی یا علی مدد, خدا کے بندو. اللہم صلی اللہ علیہ.
جی فقیہ, یہ تو تاریخوں میں بھی ہے بھائی, مقاتل تو الگ ہیں, تاریخ میں موجود ہے کہ فقیہ کوفہ کہہ کر خطاب کیا کس نے؟ حسین نے. تو کیوں کہہ رہے ہیں فقیہ؟ امام تو خود موجود ہیں, کسی فقیہ کی ضرورت ہے؟ جب آج نہیں ہے ماشاءاللہ, کچھ محلوں میں پیدا ہی فقیہ ہوتے ہیں, چوکوں پہ بیٹھ کے فتوے دیتے ہیں, یہ دو انچ کی زبان ہلاتے رہتے ہیں. ارے سیستانی کو کیا پتا, ارے ان کو کیا پتا, خامنے کو کیا پتا, فلاں اس کو سب پتا ہے. قرآن صحیح پڑھ نہیں سکتا, سورہ فاتحہ صحیح پڑھ نہیں سکتا, پتہ اس کو سب کچھ ہے. تو میں ان سے سوال کر رہا ہوں, بتاؤ نا کہ امام نے فقیہ کیوں بنائے؟ اس لیے بنائے کہ امام اپنے چاہنے والوں کو جاہل نہیں دیکھنا چاہتا. اس لیے چھٹے امام نے 5000 شاگرد بنائے کہ جاہل نہیں, جس کا ہم سے رشتہ ہو جائے گا ہم اسے جاہل نہیں رہنے دیتے, اپنے علوم کا وارث بنا دیتے ہیں, اپنے علوم کا وارث بناتے. تو حبیب ابن مظاہر کون؟ فقیہ. فقیہ فقیہ کوفہ, کسی کو اس میں تردد ہے؟ کسی کو اس میں شک ہے؟ ہاں نہیں, یا تو کہہ دو کہ نہیں امام کے زمانے میں ماذا اللہ کوئی عالم تو تھا ہی نہیں. نہیں وہ امام کیا, یہی تو کہہ رہا ہوں کہ 72 ہی تو عالم تھے اس وقت, جہاں جہاں علم اور آگئی تھی, سنوں سال کی قید نہیں. اگر 13 سال کا بچہ بھی امامت کا شعور رکھتا تھا تو آگئی کے ساتھ, شعور کے ساتھ حسین کی مدد کر رہا تھا کہ یہ مدد کے لائق ہے. حسین کی مدد کر رہا تھا شعور کے ساتھ, آگئی کے ساتھ, جتنے بھی تھے جہاں بھی علم تھا سمٹ کر آ گیا تھا. یہ 72 کے 72 ایسے تھے. اور پھر ان میں حبیب کا مقام کیا ہے؟ فقیہ کوفہ. اور آئیے خط لکھنے والوں میں ہے نا, سب سے پہلے جو جن لوگوں نے خط لکھے ان میں حبیب. اور کیا لکھا ہے خط میں؟ کہ مولا ہمارا کوئی امیر نہیں ہے اس وقت سوائے آپ کے, ہم بنی امیہ کو نہ پہلے مانتے تھے نہ آج مانتے, ہزاروں لوگوں نے بیعت کر لیے جناب مسلم کے ہاتھ پہ, مسلم بن عقیل کے ہاتھ پہ آپ کی بیعت کر لی, ہزاروں لوگوں نے. نعمان بن بشیر جو یہاں بیٹھا ہے, جیسے ہی آپ وہاں سے حرکت کریں گے, نہیں وہاں سے چلیں گے, ہمیں اطلاع ملے گی, ہم اس کو نکال باہر کریں گے اور شام تک اس کا پیچھا کریں گے. بنی امیہ کی طرف سے وہ والی تھا نا, اس کو ہٹا کے ابن زیاد کو بھیجا گیا تھا, نعمان ابن بشیر کو. تو نعمان ابن بشیر کو نکالیں گے اور اس کا شام تک اس کو چھوڑ کر آئیں گے, اس کا پیچھا کریں گے. ہم سب آپ کے ساتھ ہیں, ہزاروں لوگ. اچھا تو بتائیے, حبیب نے خط لکھا, اوروں نے بھی خط لکھے, جناب حبیب ابن مظاہر نے خط لکھ دیا, لیکن کربلا میں تو بالکل الٹا ہوا. الٹا ہوا نا, جو خط لکھا تھا حبیب نے کیا لکھا؟ کہ ہزاروں لوگوں نے آپ کی بیعت کر لی اور سب تیار ہیں یہاں پہ, آپ آ جائیے. لیکن ہوا تو الٹا. تو اب معاذ اللہ بتائیے, کہیں کوئی روایت ملتی کہ حسین نے سرزنش کی ہو؟ کی کچھ سمجھانا چاہ رہا ہوں آپ کو, کوئی سرزنش کی, ٹوکا, مذمت کی؟ نہیں کی نا. کیوں کیوں؟ فقیہ ہے فقیہ, اس کے لیے ظاہر حجت ہے, ظاہر یعنی جو سامنے ہو رہا ہے وہ حجت ہے، اس کے علم کی بنیاد ظاہر ہے، لہذا جو سامنے ہوا 18,000 نے بیعت کی اس علم کی بنیاد پر، اس نے امام کو خط لکھا، معصوم نہیں ہے، علم غیب نہیں رکھتا، ہم ہوتے تو کہتے یہ کیا کیا حبیب نے، کیسا فتویٰ دیا، کیسا علم کا اظہار کیا، بعد میں سب الٹا ہو گیا، نہیں، امام بھی جانتا ہے کہ حبیب کی حجت ظاہر تک ہے، باطن تک نہیں ہے، تو کوئی بھی فقیر جب فتویٰ دیتا ہے نا تو سن لو، عقل کے اندھو تمہارے پاس آ کے ہیں مگر دیکھ نہیں سکتے ہو، بصیرت نہیں ہے، صرف بصارت ہے تمہارے پاس، جب بھی کوئی فقیر فتویٰ دے گا ظاہر حجت ہے، کچھ عرصے بعد حالات بدل جائے فقیر ذمہ دار نہیں ہوتا، کیوں؟ حبیب ابن مظاہر کی طرح جو سامنے ہے وہ حجت ہے، صلی اللہ محمد. میں نے بڑی آسانی سے بہت پیچیدہ مسئلہ سمجھانے کی کوشش کی کہ اب سمجھ میں شاید آ جائے، شاید سمجھ نہیں تو میری طرف سے تو حجت تمام ہو رہی ہے نا، میں تو حجت تمام کر رہا ہوں کہ کون ہے فقیر، ظاہر حجت ہوتا ہے اس کے لیے، وہ ظاہر پر فتویٰ دیتا ہے، وہ اتنے سارے، وہ کس کی تقلید کرتے، اس وقت بھی اتنے سارے تھے بھائی، ایک نہیں تھا، حبیب ابن مظاہر الگ، فقیر برے حمدانی الگ، اور وہ مولا کے زمانے میں بھی ایک سے زیادہ تھے، کیا مطلب ہے کہ کہیں کبھی مومنین بغیر ہدایت کے نہ رہیں، ہمارا ایک نہ ایک نمائندہ ہر جگہ ہونا چاہیے، تو جو امام اپنی ظاہری حیات میں اپنے نمائندے بنا بنا کر بھیج رہا ہے، نائبین بنا بنا کر بھیج رہا ہے، آج کے اس بکراتیے کو، فٹ پاتیے کو، اس کو ضرورت نہیں ہے، یہ خود پیدا ہی فقیر ہوا ہے، یہ اپنے فتوے لگاتا رہتا ہے، جتنوں کو بگاڑ سکتا ہے بگاڑے، بچوں کو، ان کے ذہنوں کا تباہ کرو، تباہ کرو، اپنے کو تباہ کرو، وما یخدعون الا انفسهم، اس سے پہلے کہ یخادعون اللہ، اللہ سے دھوکہ کرتے ہو، اللہ کے ساتھ مکاری کرتے ہو، وما یخدعون الا انفسهم، قرآن کا دہتے کسی کو دھوکہ نہیں دے رہے، یہ اپنے نفسوں کو دھوکہ دے رہے ہیں، یہ اپنے آپ کو بڑا عقل مند سمجھ رہے ہیں، تو وہ ابن زیاد بھی تو عقل مند سمجھتا تھا اپنے آپ کو، اس سے زیادہ عقل مند کون ہے، ہزاروں لوگ اس نے حسین کے خلاف جمع کر دیے، عمر سعد بھی تو عقل مند سمجھتا تھا، وہی نقد کا سودا کروں گا ادھار کا نہیں، سارے عقل مند تو جمع ہو گئے تھے ادھر، تو پھر یہ کون تھے کربلا والے، یہ کون تھے، اب سمجھ میں آیا کہ عقل مند کون تھا، باشعور کون تھا، آگاہی کس کے پاس تھی، جو حسین کے پاس آ گیا، تو فقیر وہ ہوتا ہے، اس کے لیے ظاہر حجت ہے، اگر کل کوئی حالات تھے آج بدل گئے، فتویٰ بدل گیا، یہ دیکھو پہلے کچھ کہا تھا اب کچھ کہہ دیا، تو بھائی تو بیٹھ جا مسند پہ، چلا ذرا گاڑی قوم کی، ہم بھی تو دیکھیں، چلو کیا کرنا ہے شام میں تم ہی بتا دو، چلو کیا کرنا ہے یمن میں تم ہی بتا دو، ارے یہیں کا بتا دو، یہاں بھی سوائے تنقید کے نشتر برسانے کے تمہیں کچھ آتا ہے، یہاں بھی تو خالی تنقید کے نشتر ہی برساتے رہتے ہو، یہیں کچھ کر لو، ہم لوگ تو کچھ نہیں ہوتا، جو کر سکتے تھے کر لیا، اب تم کر لو، ذرا آ جاؤ میدان میں، نہیں میدان میں تو نکلنا ہے نہیں، میدان میں تو نہیں نکلے، بھائی میدان میں نہیں نکلنا، کیوں، جب امام آئیں گے جب نکلیں گے، تو جب بھی نہیں نکلے گا بے فکر رہے، صلوات بھیجیے محمد آل محمد پر، آئیے اور جب حبیب جیسے لوگ خط لکھیں گے خود امام پر بھی ظاہری حجت، حالانکہ امام تو جانتے ہیں نا کیا ہونے والا ہے، کوفے والے کیسے دغا کریں گے، مدینے سے چلتے وقت یہ بتا دیا ہے نا، آخری بار رخصت ہو کر آئے ہیں، یاد ہے نا روضہ رسول پہ بھی آخری بار رخصت ہوئے ہیں، اور قبر مطہر مادر گرامی سے بھی آخری بار رخصت ہو کر آئے ہیں، حسین کو تو معلوم ہے، لیکن ظاہر حجت بن رہا ہے، کیوں، خط لکھنے والوں میں مسلم بن اوسجا ہے، حبیب ابن مظاہر اسدی، ایسے ایسے لوگ ہیں، عابس ابن ابی شبیب شاکری، یہ سارے لوگ خط لکھنے والوں میں ہیں، لہذا اب ظاہری طور پہ خود امام کہہ رہے کہ حجت تمام ہے، ورنہ قیامت کے دن کیا کہیں گے کہ ہم نے تو بلایا تھا آپ آئے نہیں، ہم نے بلایا تھا آپ تشریف نہیں لائے، امام چل دیا ادھر سے، اور وہاں حالات بدل گئے، حالات بدل گئے، یہاں تک کہ خود حبیب کو روپوش ہونا پڑ گیا، اب وہ تو میں بتا رہا ہوں نا روزانہ حالات، اس کی تکرار میں کیا کروں، آپ کے سامنے جو بتا رہا ہوں روز، حالات بدل گئے، حبیب روپوش اپنے قبیلے میں روپوش ہو گئے، کیوں روپوش ہو گئے، ڈر کے، فقیر ہے، فقیر خوف کا ہے کا،
فقیر ڈرتا نہیں ہے، فقیر کو کوئی خوف نہیں ہوتا، جو خوفزدہ ہو جائے وہ فقیر نہیں رہتا، وہ فقیر نہیں رہتا، فقاہت کے درجے سے گر جاتا ہے. کیوں؟ اس کی ذمہ داری ہے محافظن لدین، ہی دین کی حفاظت کرنا اس کی ذمہ داری ہے. دین جب کو دین والوں پر جب مصیبت آئے، دین پر مصیبت آئے، اس کی ذمہ داری ہے. ڈر جائے فقیر نہیں رہتا. تو یہ ڈرے گا نہیں. حبیب جانتے ہیں میں نے خط لکھا ہے، اور سب کے خط ایک طرف، میرا خط لکھنا ایک طرف. حبیب حبیب ہے نا، حسین کا حبیب بھی تو ہے، نام صرف حبیب تو نہیں ہے نا بھائی. ایسا حبیب ہے کہ جب حسین پہنچے ہیں تو خط لکھا ہے کہ حبیب میں پہنچ گیا، آ جاؤ. ایسے ہی ہے نا، اسی خط میں تو لکھا ہے فقیہ ہے کوفہ کے نام. یہی سنتے ہیں نا آپ، میں بھی وہی بتا رہا ہوں، میں کوئی آپ کو نئی بات تھوڑی بتا رہا ہوں. روپوش ہے، چھپا لیا، بالکل انڈر گراؤنڈ. کیوں؟ کیونکہ جانا ہے امام کے پاس، جانا ہے. کوئی جائے یا نہیں جائے، حبیب جائے گا. حبیب کی ذمہ داری ہے. کیوں؟ فقیہ ہے، فقیہ، فقیہ کی ذمہ داری ہے. تم مانو یا نہ مانو، کوفے لوگ کے لوگوں نے مانا نہیں مانا نا، پہلے مانتے تھے بعد میں چھوڑ دیا، سب نے ساتھ چھوڑ دیا فقیہ کا. تو کیا وہ فقیہ نہیں رہا؟ نہیں، فقیہ ہے نا. کہ تم مانو یا نہیں مانو، مجھے اپنی ذمہ داری پوری کرنی. تو آج بھی جو فقیہ ہے، تمہارے ماننے نہ ماننے سے اس کی حیثیت پہ کوئی فرق نہیں پڑتا. اس کی حیثیت تو ویسے ہی پتا چل جاتی ہے جب سامراج اس کے نام سے لرز رہا ہوتا ہے، جب شیطان بزرگ اس کے نام سے ڈر رہا ہوتا ہے، جب اسرائیل اس کا رونا رو رہا ہوتا ہے، جب آل سعود رو رہی ہوتی ہے، یہ قوم ہمارے گلے پڑ گئے، یہ آج کے نہیں ہیں پڑے ہوئے، یہ سب کے سب حبیب ابن مظاہر کے راستے پر چلنے والے لوگ ہیں. لبیک یا حسین، لبیک یا حسین، لبیک یا حسین، لبیک. اللہم صل علیہ. پتہ چل گیا حبیب کون، معلوم ہو گیا حبیب کون، خط پہنچا. حبیب نہیں جائے گا، حبیب نے اس لیے تو اپنے آپ کو روپوش کیا ہے، مجھے جانا ہے، ہر حال میں جانا ہے. کاش فقہا کی تاریخ تھوڑی سی بھی لوگوں کو معلوم ہوتی تو کس زمانے میں کیسے کیسے فقہا نے اپنے آپ کو چھپایا. صرف کیوں چھپایا؟ تاکہ جب وقت آئے گا تو اپنے آپ کو ظاہر کریں گے. اور قربانیاں نہیں، اسی ابھی کی بات کر رہا ہوں، گزشتہ 50 سال کی بات کر رہا ہوں. یہاں تو کوئی ذکر ہی نہیں ہے، چھوڑیں ان باتوں کو، کیا رکھا ہے. ان 50 سال میں اگر گرانا شروع کروں تو سینکڑوں کی تعداد ہے ان فقہا کی جنہوں نے اپنی گردنیں کٹائی ہیں. کیا مطلب؟ گولیاں کھائی ہیں سینوں پہ، دماغوں میں ان کے ڈرل کر کے مارا گیا ہے ان مجتہدین کو. یہاں بیٹھ کے باتیں کرنا بہت آسان ہے، فٹ پاتھوں پہ، چوباروں پہ، چوراہوں پہ، ہوٹلوں پہ بہت آسان ہے. میدان میں کھڑے ہو کے دین کی حفاظت کرنا ایسا ہی ہے جیسے کربلا میں حسین کی نصرت کرنا. سمجھ میں آئے؟ میں نہیں کہہ رہا ہوں، حسین حسین جب قبر میں آئے گا اپنے چاہنے والے سے یہی کہے گا، تو نے میری نصرت کی ہے نا، میں تیری نصرت کے لیے آ گیا. یعنی یہاں جو حسین کے مقصد کو لے کر چل رہا ہے وہ کیا کر رہا ہے؟ حسین کی نصرت کر رہا ہے، حسین کے ناصروں میں شامل ہے جو مدد کر رہا تھا. بس حبیب آ رہے ہیں کربلا کی طرف، اور آپ جانتے ہیں کہ میں پورا واقعہ وہ محرم میں پہلے عشرے میں پڑھ دیتے ہیں، لہٰذا آپ کا وقت اس میں نہیں لیں گے. بس حبیب پہنچ گئے اور فجر کی نماز پڑھی ہے. باہر مسند ابھی سفیدی نمودار ہو رہی ہے، صبح کی سفیدی نمودار ہو رہی ہے. حسین بیٹھے ہیں، مسند بچھا دی گئی اور انصار اطراف میں بیٹھے ہیں، مگر حسین آج خاموش ہیں اور نگاہیں مسلسل کوفے سے آنے والے راستے کی طرف ہیں. انصار حسینی سمجھ گئے کہ حسین کسی کا انتظار کر رہا ہے، ہمارا مولا کسی کا انتظار کر رہا ہے. گرد و غبار نمودار ہوا، اچانک مولا کے چہرے پر تبسم پھیل گیا، تکبیر بلند کی، اللہ اکبر. بس انصار سمجھ گئے، یہ تبسم دیکھ کر، یہ مسکراہٹ دیکھ کر سمجھ گئے انصار کہ آنے والا کوئی اپنا ہی ہے. سب نے تکبیر بلند کی، گرد و غبار چھٹا، دو سوار نمودار ہوئے. حسین نے اپنے انصار سے کہا جاؤ، بلکہ نام لے کر کہا، زہیر جاؤ، ابن اوسجا جاؤ، عباس جاؤ، علی اکبر جاؤ، میرا دوست حبیب آ رہا ہے. یہ ہے حبیب، میرا دوست حبیب آ رہا ہے. انصار نے جو ہی حبیب ابن مظاہر کا نام سنا دوڑے سب، اور جو ہی حبیب نے دیکھا کہ میرے استقبال کے لیے آنے والوں میں علی کا بیٹا عباس بھی ہے، فوراً گھوڑے سے اترا ہے کہ فرزند بوتراب زیبا نہیں ہے میرے لیے کہ میرے استقبال کے لیے علی کے بیٹ علی کا بیٹا ہے. عباس نے آگے بڑھ کر ہاتھ تھام کر کہا, حبیب آپ کے استقبال ہی کے لیے تو میرے مولا نے بھیجا ہے مجھے. اپنے جھرمٹ میں لے کر, شہادت بھی مجھے تھوڑی سی پڑھنی ہے نا بچی کی, تو میں آپ ذرا سا ربط قائم کر رہا ہوں یہیں سے. اپنے جھرمٹ پہ لے کر انصار حسینی پہنچے حسین کی خدمت میں. کچھ دور پہلے ہی حبیب نے زانوں کے بل چلنا شروع کر دیا. مولا کی خدمت میں جا رہا ہے نا, جانتا ہے, فقیہ جانتا ہے کہ امام کی بارگاہ میں جانا کیسے چاہیے. پہنچے ہیں, سر قدموں پہ رکھ دیا, سلام کیا, مولا مجھے دیر تو نہیں ہوئی آنے میں, دیر تو نہیں کر دی میں نے. حسین نے سر اٹھایا, سینے سے لگا کہ اگر نہیں حبیب بالکل صحیح وقت پہ آئے, بالکل صحیح وقت پہ آئے. کھڑے ہو گئے, باری باری تمام انصار حسینی معانقہ کر رہے ہیں حبیب سے, اچانک فضا آ گئی اور فضا نے سلام کیا حبیب کو, کہتی حبیب تجھے مبارک ہو. حبیب حیران ہو کر کہتے ہیں, اماں فضا یہ میرے لیے فخر کی بات ہے, خوشی کی بات ہے کہ میں مولا کی خدمت میں آیا ہوں, مگر آپ کا لہجہ کچھ اور کہہ رہا ہے, کس بات کی مبارکباد دے رہی ہے مجھے؟ کہا حبیب تجھے مبارکباد کیوں نہ دوں, میری شہزادی ثانیہ زہرا نے تجھے سلام بھیجا ہے. میری شہزادی ثانیہ زہرا نے کہا جاؤ میرا بھائی آیا ہے, میرا بھائی حبیب آیا ہے, اسے میرا سلام کہو. بس اتنا سننا تھا, حبیب نے اپنا امامہ پھینکا, خاک اٹھا کے سر پہ ڈالی, کرے با چاک ہے, سر و سینہ پیٹتا ہے, منہ پیٹتا ہے, فریاد کرتا ہے بار الہ آل رسول پہ کیسا وقت آ گیا, شہزادیاں غلاموں کو سلام بھجوا رہی ہیں. اے حبیب اے حبیب, آپ کو نہیں معلوم, آپ کو نہیں معلوم حبیب زینب کو اپنے بھائیوں پر کتنا مان ہے. بڑی مطمئن ہے زینب شب عاشور کے جس کے اتنے بھائی ہوں کس کی مجال ہے اس کے سر سے چادر چھین لے. لیکن اے حبیب یہی زینب عصر عاشور اپنے ایک ایک بھائی کو آواز دے. یہ تو ممکن ہے کہ کٹے ہوئے لاشیں تڑپ رہے ہوں اور کہہ رہے ہوں کہ آل رسول کیا کریں, موت نے مجبور کر دیا, پھر زندگی دلوا دیجئے, پھر آپ پر قربان کر دیں گے. بس عزادارو اسی شام غریبہ کے ہنگام میں, بلکہ ابھی شام نہیں ہوئی عصر کے ہنگام میں کیا ہوا تھا, ایک بچی ادھر سے ادھر دوڑ رہی تھی, کوشش کرتی تھی ظالموں سے بچنے کی, لیکن آخر شمر نے اس بچی کو دیکھا ہے, اس کے گوشوارے کانوں سے چھینے ہیں, اسے تماچوں سے مارا. یہی بچی ہے سکینہ جس کے لیے میں نے بتایا تھا کہ اس کو ناقے پر سوار کرانے کی کوشش کی جاتی تھی بے پالانوں کے اونٹتے. بچی ٹھہرے کیسے, اپنا توازن کیسے برقرار رکھے, تو اس بچی کو رسی سے باندھا گیا تھا. یہی وہ بچی ہے جو شام کی راہوں میں صحرا میں گر گئی تھی, یہی وہ بچی ہے جو یزید کے دربار میں ایک ہاتھ گلے پر رکھے ہوئے ایک ہاتھ چہرے پہ. پوچھنے پر اس بچی نے بتایا تھا نا کہ کربلا سے یہاں تک میرے گلے میں رسی بندھی رہی ہے, اب جو رسی کھلی ہے تو زخموں کا منہ بھی کھل گیا. مجھے اذیت ہے, مجھے اذیت ہے, اس لیے ایک ہاتھ گلے پر, یہ دوسرا ہاتھ چہرے پر. کیوں کہ چہرے پر اس لیے ہے کہ میری پھوپھیوں کی طرح میرے بال بڑے بڑے نہیں ہیں. کیا کروں, نامحرموں کا مجمع ہے, مجھے حیا آتی ہے, اس لیے ایک ہاتھ چہرے پہ رکھ. یہی وہ بچی ہے جو زندان میں بھی سو نہ سکی. آپ یہ کہہ سکتے ہیں کہ روتے روتے بے ہوش ہو جاتی ہوگی, روتے روتے غش آ جاتا ہوگا, لیکن سونا کہاں, نیند کیسی, نیند جہاں آتی تھی وہ سینہ ہے کہاں. اسی لیے تو حسین نے اپنے سینے پر سلانے کا عادی بنایا تھا کہ بچی کا امتحان بھی تو سامنے آئے, کہ حسین کی بچی نے کیسا امتحان دیا. یہی ہوتا تھا, دن بھر زندان کا دروازہ ہوتا تھا اور سورج غروب ہوا اور بچی نے اپنے بابا کو یاد کر کے گریا شروع کیا, اور آخر روتے 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 بچی غش میں چلی جاتی تھی. ایک ایسی ہی شام آئی ہے, بچی غش میں چلی گئی, مگر کچھ دیر بعد بیدار ہوئی. بیدار ہونے کے بعد پہلے سے زیادہ آواز میں گریا کرتی,
माँ ने चुप कराने की कोशिश की, माँ से कहती है, माँ अभी तो बाबा मेरे पास बैठे थे। जैनब ने अपनी गोद में लिया, फूफी ने चाहा कि बच्ची को तसल्ली दे, फूफी से कहती है, ये बच्ची फूफी अम्मा अभी तो बाबा मुझसे कह रहे थे सकीना मैं भी तुम्हारे बगैर बहुत बेकरार। भाई ने चुप कराने की कोशिश की, भाई से कहती है, भैया बस एक बार बाबा का सर मंगा दो फिर कुछ भी नहीं मांगूंगी आपसे, एक बार मुझे बाबा से मिलवा दे। बस शोरे गिरिया बुलंद हुआ, दरोगा जिंदा पहुंचा, मसला मालूम किया कि आज ये इतना ज्यादा शोर शैन गिरिया उजारी किस लिए। सीधे सज्जाद कहते हैं, भाई मेरी बहन की हालत आज बहुत खराब है, बस कुछ देर के लिए इसके बाबा का सर ला दे फिर ये नहीं रोएगी। बस अपने आराम की गरज से हुक्म दिया गया कि सरे हुसैन ले जाओ और ये गिरिया खत्म हो, जाओ बच्ची के पास ये सर पहुंचा दो। पर सरे हुसैन लाया गया, जिंदानबान ने सर सैयद सज्जाद के हवाले किया, सैयद सज्जाद ने आंसुओं का नजराना दिया, बोसे दिए, सलाम किया बाबा को, आवाज दी सकीना को, सकीना लो बाबा का सर आ गया। बच्ची दौड़ी दौड़ी आई, बाबा का सर भाई से लिया, आगोश में लेकर जमीन पर बैठ गई, जिंदान की जमीन पर बैठ गई, रुखसारों पर रुखसार रख के कहती है, बाबा बाबा जब मुझे छोड़ कर ही जाना था तो साथ क्यों लाए थे, बाबा जब मुझे छोड़कर ही जाना था तो मुझे अपने सीने पर सोने का आदि क्यों मनाया था, बाबा आप चले गए जब भी मैंने तड़प कर आपको आवाज दी, शिमरे मलून मेरे तमाचे बरसाता था, बाबा अब आ तो गए हो, सकीना जाने नहीं देगी, सकीना जाने नहीं देगी। बस बच्ची के बयान सुनकर हरम में और शोरे गिरिया बरपा हो गया, मातम का शोर बरपा हुआ, अचानक बच्ची को नींद आ गई, बच्ची ने आंखें बंद की, बाबा के मुंह पे मुंह रखा, रुखसारों पे रुखसार रख के ये बच्ची सो गई। माँ मुतमईन हो गई, उम्मे रुबाब मुतमईन हो गई कि मेरी बच्ची सो गई, ज़ैनब के दिल को करार आ गया कि मेरी सकीना सो गई। बस जिंदान में एक फर्द है सैयद सज्जाद, जो ही सकीना की आवाज बंद हुई, आंखें बंद हुई, सैयद सज्जाद खड़े हुए अपनी जगह से कहते हुए, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। ज़ैनब ने घबरा के कहा, ए बेटा सैयद सज्जाद अभी तो मेरी बच्ची सोई है, ये तुमने कैसा कलमा ज़बान पे जारी किया। सैयद सज्जाद फरमाते, हाँ फूफी अम्मा हाँ मेरी बहन सो गई है, मगर अब ऐसी सोई है कि कयामत के दिन ही जिंदान से उठाई। الله على القوم الظالمين وسيعلم الذين ظلموا أي منقلب ينقلبون ربنا تقبل منا إنك أنت السميع العليم برحمتك يا أرحم الراحمين بحق محمد وآله